नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई प्रदेश नम्बर 7 को लोकप्रिय एफएम दिनेश एफएम 93.8 मेगाहर्ज को कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम पस्ता मनोराज धानुक हामी दिनौँ विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ र यतिखेर सबैको ध्यान अब स्थानीय तहमा चाहिँ जनप्रतिनिधिले काम गरिदिनुपर्छ भन्नेतिर एकातिर मान्यता छ भने अहिले वर्षायामले गर्दा धेरै क्षेत्रमा चाहिँ बाढी लागेको छ, बाढीले गर्दा धेरै जनधनको क्षति भएको छ र जनता यतिखेर बडो यो दुःख कष्ट भोगिरहनु भएको छ, राहतको महसुस गर्न पाउनु भएको छैन, प्रशासन मौन छ, राजनैतिक दलहरू अब यतिखेर कुनै पनि एक्टिभिटी अगाडि नसारिरहेको अवस्था, निर्वाचित जनप्रतिनिधिले पनि उहाँहरूका लागि कुनै पनि काम नगरिदिएको जनताको जनगुनासो यतिखेर चारैतिर सुनिएको छ। वास्तवमै डाक्टर गोविन्द केसीको अनसनको विषयको कुराकानी गर्ने हो भने आज 21 दिनमा प्रवेश गरिरहँदा पनि सरकारले टेरपुच्छर नलगाएको अवस्था देखिन्छ। वास्तवमै जनताका लागि 3 करोड जनताका लागि यतिखेर गोविन्द केसी करिब 3 हप्ता आज तेस्रो हप्तामा हुनुहुन्छ। उहाँ 21 दिनसम्म आमरण अनसनमा बसेर मृत्युको सयासम्म आफूलाई चाहिँ मृत्युको मुखसम्म उहाँले पुर्याइरहनु भएको छ आफ्नो जीवनलाई। त्यो पनि हाम्रा नेपाली जनताका लागि, वास्तवमा आम सर्वसाधारणका छोराछोरीले सहज रूपमा सुलभ रूपमा चाहिँ स्वास्थ्य सेवा सँगै स्वास्थ्य शिक्षाको चाहिँ पढ्न पाउनुपर्छ भन्ने उहाँको जोरतोरका माग उहाँले अगाडि सार्नुभएको छ। काठमाडौँ भ्यालीमा चाहिँ जुन किसिमले मेडिकल कलेजहरूलाई सम्बन्धन दिने कुरा र स्वीकृति दिने कुरा एकातिर, यो पाटो बडो महत्त्वपूर्ण विषयमा उहाँले अनसन गरिरहँदा जनता अहिले पनि तात्न सकेनन्। यो विषय आजको बहसमा हामी जोड्दैछौँ। यहाँलाई कुनै पनि जिज्ञासा लाग्छ भने 091410216 लाइन डाक्टर गोविन्द केसीको मागसँगै आज हामी अलिकति फरक विषयलाई पनि जोड्दैछौँ, किनभने हिजो प्रदेश नम्बर 7 चाहिँ जो चाहिँ सुन्दर सुदूरपश्चिमका अभियन्ता धनगढी उपमहानगरपालिकामा मेयर पदका प्रत्याशी जो रहनुभएको थियो गोपाल हमाल निकटतम प्रतिद्वन्दी रहनुभयो उहाँ। हिजो उहाँले चाहिँ विवेकशील साझा पार्टीको प्रदेश नम्बर 7 संयोजकको रूपमा आफ्नो भूमिका या भनौँ उहाँले जिम्मेवारी वहन गरिरहँदा उहाँलाई अग्रिम बधाई तथा यो हामी शुभकामना दिन्छौँ। आज उहाँलाई उहाँको कार्यकाल सफल होस् हामी शुभकामनासँगै उहाँकै एकजना प्यानलकै मान्छे भन्नुपर्छ, सम्भवतः अहिले विवेकशील साझा पार्टीमा आबद्ध भइसक्नु भएको छ, कैलाली उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष समाजसेवी बुद्धिजीवी एकजना व्यापारी दिनेश राज भण्डारी आज हामीसँग हुनुहुन्छ। उहाँसँग यो दुवै विषयसँग सम्बन्धित रहेर कुराकानी गर्दैछु। यहाँहरूलाई के लाग्छ, यहाँहरूले पनि कल गर्न सक्नुहुन्छ। दिनेश, यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद,
आराम हुनुहुन्छ?
हजुर, एकदम।
एटफर्स्ट त यहाँलाई बधाई दिन चाहन्छु, यहाँहरूको जुन उद्देश्य या भनौँ जुन लक्ष्य लिनुभएको थियो त्यो लक्ष्य अनुरूप तपाईँहरू अब विवेकशील साझा पार्टीमा आबद्ध हुनुभएको छ, यहाँलाई बधाई छ।
धन्यवाद, धन्यवाद यहाँलाई, धन्यवाद।
यो समीकरण भनौँ या यो संयोग या भनौँ यो तपाईँहरूको मेल कसरी हुन पुग्यो, यो जुन हिजोको ऐतिहासिक दिन थियो जुन उपस्थितिले पनि जनायो, यहाँहरूको मेल कसरी भयो, यहाँबाट सुरु गर्छु।
नवराजी, अलिकति म अलिकति पृष्ठभूमिमा जान चाहन्छु। हामी 2062 सालमा
हजुर
केही यहाँका लाइक माइन्डेड युवाहरू मिलेर अब यो यसरी भएन, केही न केही हामीले हाम्रो समाजलाई हामीले केही कन्ट्रिब्युट गर्नुपर्छ भनेर चाहिँ सोच बनाइरहेको थियौँ। त्यो बेला ठ्याक्कै कैलाली बाणीसँग निर्वाचन हुँदै थियो। त्यो निर्वाचनको बेलामा हामी केही साथीहरू को म नामै लिन चाहन्छु, हाम्रो गयनजी, सञ्जयजी, देवेन्द्र हमालजीहरू, त्यही बेला हामीले चाहिँ एउटा टिममा चाहिँ कुराकानी गऱ्यौँ र अब एउटा सक्षम केही गरौँ भन्ने खालको मान्छे चाहिँ यहाँ चाहियो। यहाँको व्यावसायिक सुधारहरू गर्नु पऱ्यो, गाउँका किसानहरूको चाहिँ जीविकोपार्जन अलिकति निर्वाहमुखी नभएर अलिकति उहाँहरूको व्यावसायिक कृषितिर चाहिँ उहाँहरूलाई लग्नु पऱ्यो, पर्यटनको विकास गर्नु पऱ्यो भनेर यावत छलफल गरिसकेपछि अनि हाम्रो त्यतिखेर गोविदाईको नेतृत्वमा हामीले चाहिँ उद्योगवाणीसँग चुनाव लड्यौँ र गरिसकेपछि हाम्रो एउटा मात्र मिसन, खालि व्यावसायिक हकितका लागि मात्र कुरा नगरेर सिङ्गो एउटा चाहिँ यो प्रदेशकै र यहाँ सुन्दर सुदूरपश्चिम अभियानदेखि लिएर विभिन्न कुराहरू हामीले गऱ्यौँ। यहाँलाई थाहा छ सुदूरपश्चिमप्रति मान्छेको बुझाइ चाहिँ कस्तो थियो भने यहाँ अभाव, गरिबी, छाउपडी, विकृतिका कुरा मात्रै राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसारमा ल्याइएका थिए। त्यो कुरा भनेको वास्तविक सुदूरपश्चिमको वास्तविक पहिचान थिएन। सुदूरपश्चिमको वास्तविक पहिचान भनेको त जडीबुटीको अपार सम्भावना भएको क्षेत्र, पर्यटकीय कुरा गर्नुहुन्छ भने यहाँ जलविहार गर्नलाई नदीहरू, हिम श्रृङ्खलाहरू, ऐतिहासिक पुरातात्विक महत्त्वका विभिन्न स्थानहरू, खप्तड, रामरोशन, बडी मालिका, अपी सैपाल हिमाल, देवीका चाहिँ विभिन्न सात बहिनी, यस्ता यावत खजानाहरूले भरिएको ठाउँको चाहिँ हाइड्रोको तपाईँको एक तिहाई जलविद्युतको सम्भावना हामीसँग भएको, कृषिका उर्वर फाँटोहरू हामीसँग भयो, यो कुरा कहिले पनि प्रचारमा ल्याएन। यहाँको संस्कृति, यहाँको कल्चर, त्यो कुरालाई हामीले चिन्नलाई हामीले हरेक वर्ष सुदूरपश्चिमलाई चिन्नुहुन्छ भने अब हरेक वर्ष मङ्सिर 22 गतेदेखि हामी त्यहाँ एउटा महोत्सव गर्छौँ र एउटा सुन्दर सुदूरपश्चिम चाहिँ त्यहाँ पस्किन्छ भनेर हामीले सुरुवात गऱ्यौँ र त्यो गर्ने क्रममा हामी त्यतिखेर देश आक्रान्त भएको थियो, टायर बन्द, हडताल, चक्काजाम गरेर हामीले चाहिँ आफ्ना अभिष्ट मागहरू पुरा गर्न चाहँदैन थियौँ यद्यपि ती मागहरू सार्वजनिक हितका थिए, तैपनि हामीले के गर्यौँ भने अब हामीले चाहिँ एउटा शालीन आन्दोलनको सुरुवात गर्नुपर्छ भनेर हामीले 21 किलोको माला सँगसँगै 21 बुँदे मागहरू हाम्रा प्रमुख अतिथि राष्ट्र प्रमुखहरू कार्यकारी प्रमुख प्रधानमन्त्रीजीहरू सभामुखहरू राष्ट्रपतिजीहरूलाई हामीले बोलायौँ र त्यो माला लगायौँ। लगाइसकेपछि हामीले पहिलो माला चाहिँ हाम्रो आदरणीय यो क्षेत्रका अहिले प्रधानमन्त्री हुनुहुन्छ शेरबहादुर देवबाजी उहाँलाई हाम्रो यो क्षेत्रको एउटा चाहिँ आशाको धरोहर उहाँ हो भनेर उहाँलाई चाहिँ हामीले माला लगायौँ र उहाँले के भन्नुभयो भने म यो पश्चिम क्षति तुरुन्तै बनाउँछु भनेर भन्नुभयो। अनि त्यहाँ धेरै कुराहरू उहाँले कमिटमेन्ट गर्नुभएको छ, अबको चाहिँ यो दशक भनेको सुदूरपश्चिमको हो भनेर भन्नुभयो। त्यसपछि हामीले राष्ट्रपति पूर्व प्रधान के अरे प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड, उहाँलाई पनि हामीले बोलायौँ र उहाँले बोलाइसकेपछि उहाँले के भन्नुभएको छ भने हामी हाम्रो पार्टी सरकारमा भयो भने 3 वर्षमा तपाईँका माग सबै पुरा हुन्छन्, यदि हामी प्रतिपक्षमै रह्यौँ भने पनि एउटा प्रभावशाली प्रतिपक्ष हुन्छौँ र हामी यी मागहरू 3 वर्षमा पुरा गर्छौँ भनेर भन्नुभयो र ती माग पुरा भएनन्। र हामीले धेरै सकारात्मक अभियानहरू सुरु गऱ्यौँ, अब यो खुटिया दिपाइल सडक त्यतिखेर शेरबहादुर देवबाजी यहाँ चुनाव लड्दाखेरि तुरुन्तै बनाउँछु भन्नुभएको थियो, जुन सडक आज के अरे हाम्रो यात्रा गर्दाखेरि दिपाइल पुग्न 200 किलोमिटर लाग्छ, त्यो यो बाटोबाट गयो भने हामी जम्मा 72 किलोमिटरमा पुग्न सक्छौँ। 5 वर्षको फ्युल को बचतबाट मात्रै पनि हामी यो बाटो बनाउन सक्छौँ जति गाडी आज दिपाइल गएको छ। भनेपछि यस्ता धेरै कुराहरू नेताहरूले बोल्ने र हामीले एउटा सकारात्मक प्रयास गर्दाखेरि पनि ती मागहरू कहिल्यै पनि पुरा नहुने, र अस्ति पनि के अरे हाम्रो गोपाल हमालज्यूको नेतृत्वमा उहाँलाई हामीले धेरै मान्छेले उठाएका हौँ वास्तवमा। किन उठायौँ भने अब अति भइसक्यो, अब युवाहरू पलायन भएको भइछन्, के अरे महिलाहरू बच्चाहरूलाई चाहिँ पिठ्यूमा राखेर खानेकुरा नभइसकेपछि भिरबाट हाम फालेर आफू र बच्चाहरू चाहिँ मर्दैछन्, एचआइभी लागेपछि मान्छे खुसी हुने अवस्था आएको छ किनभने एनजिओ एनजिओले हामीलाई पालिदिने हो भनेर, एचआइभी नलागेपछि मान्छे रोइरहेछन्, अहिले एचआइभी लागेका सर्टिफिकेटहरू बनाउन मान्छेले चाहिँ घुस खुवाएर चाहिँ सर्टिफिकेट बनाएर ती सर्टिफिकेट बेचेर त्यसलाई माग्ने भाँडो बनाइरहेछ। भनेपछि यो विकृति हामी कहिलेसम्म सहेर ठुलो ठुलो सहेर बस्ने र भनेर उहाँलाई चाहिँ हिजो एउटा टेस्टेड व्यक्तित्व, उहाँले प्राइभेट सेक्टरमा काम गर्दाखेरि पनि आफ्नो व्यापार व्यवसायमा तमाम मान्छेलाई रोजगारी एउटा सफल उद्यमी र हामी उद्योग वाणी सङ्घको एउटा चाहिँ सुन्दर सुदूरपश्चिम अभियानमा पनि उहाँले एउटा चाहिँ नेतृत्वदायी भूमिका निर्वाह गरेर केही रिजल्ट देखाइसके मान्छे भावनाले ल अब यसपालि चाहिँ तपाईँका छोराछोरी पनि ठुला भइसके, कमसेकम पारिवारिक दायित्व पनि अलि तपाईँहरूलाई कम छ, त्यो भएर तपाईँ चाहिँ लाग्नु पऱ्यो भनेर हामीले चाहिँ सुरुवात गऱ्यौँ र गरिसकेपछि तमाम मान्छेहरूले यहाँले देख्नु भएको छ विकास र समृद्धि। हेर्नुहोस् आजसम्म धेरै देशमा धेरै आन्दोलनहरू भए अधिकारका लागि, यो देशै तपाईँको 2007 सालदेखि भनौँ न आन्दोलनै आन्दोलनले भरिएको छ, मान्छेले अधिकार पनि पाए तर खै त समृद्धिको कुरा, हामी देशले धेरै माया गर्ने मान्छेहरू छौँ, बन्दको बेलामा तपाईँको 500 रुपियाँ लिटरसम्म पेट्रोल पनि हाले मान्छेले, तर कहीँ पनि झुक्नु हुँदैन, कुनै पनि अन्तर्राष्ट्रिय शक्तिको सामु हामी नेपालीहरू झुक्नु हुँदैन, स्वाभिमानी हुनुपर्छ, हामी एउटा चाहिँ भनौँ न एउटा स्वाभिमान राष्ट्र हो भनेर मान्छेहरूले जनताले चाहिँ नेताहरूलाई साथ दिएकै हुन्, तर खै त रोजगारी के अरे भोकै पेट त भजन हुँदैन भनेर भन्ने एउटा कहावत छ र यति विकराल अवस्था भइसकेपछि अब फेरि मान्छेहरू के गर्यो भने हाम्रा मान्छे डिबी भरेर बाहिर जान थाले, त्यो त देशका अन्य सक्षम मान्छेहरूको कुरा गर्दैछु, हाम्रा मान्छे बम्बई दिल्लीमा गएर चौकीदारी गर्न बाध्य हुनुभएको छ, 2000 के अरे 1500 को लागि सस्तोमा श्रम बेच्नुहुन्छ, आउँदाखेरि बाटो बाटोमा लुटिएर आउनुहुन्छ र हामी टुलु टुलु हेरेर बसेका छौँ। भनेपछि यति सम्भावनै सम्भावनाको खानी हामीले पटक पटक भन्ने गरेका छौँ, नेपालमा सबैभन्दा बढी 193 वटा तालतले यहाँ छन्, हामी माछा चाहिँ भारतबाट ल्याएर खाइरहेको छौँ, हेर्नुहोस् त हाम्रा जबकि हाम्रा मान्छेहरू माछा पाल्नमा विज्ञ छन्, हामी खानामा पनि छौँ, हाम्रा पहाडतिरबाट के अरे जडीबुटी खाएको खसी बोका यहाँ ल्याएर बेच्या भए हाम्रो 1000-1500 रुपियाँ किलो त्यो मासु बिक्री हुन्थ्यो, जडीबुटी खाएको खसी बोकाको मूल्य र दाना खाए बोसो लागेका खसी बोकाको मूल्य त फरक हुन्छ, त्यसलाई हामीले भ्यालु एडिसन गर्न सकेनौँ। यी यावत कुराहरू म अहिले यहाँ तपाईँको छोटो समयमा धेरै कुरा यहाँ गर्न सक्दिनँ र यति धेरै प्रशस्त सम्भावनाहरू हुँदाहुँदै यो हेर्नुहोस् यो भनेको के अरे हामी एकचोटि कलकत्तामा फोटो प्रदर्शन गर्न गएका थियौँ, त्यहाँ चाहिँ के भन्यो भने यो मानसरोवर कहाँ छ, अब मानसरोवर जानलाई सबैभन्दा छोटो यात्रा यो हो, यसपालि के अरे नेपालगञ्जबाट मात्रै 10,000 मान्छेले मानसरोवरको यात्रा गरेका छन्, के अरे बम्बई र तपाईँको गुजरातबाट मानसरोवर यात्रा गर्ने मान्छेहरूको लर्को लाग्छ, योगी आदित्यनाथले 1 लाख रुपियाँ दिन्छु भनेको छ मानसरोवरको यात्रा गर्नेलाई, हामी 50,000 मात्रै गरेर उहाँको 50,000 बचाइदिन सक्छौँ। भनेपछि यस्ता हामीसँग एउटा के अरे भनौँ न उत्तर प्रदेशको जनसङ्ख्या मात्रै 22 करोड छ, आजको के अरे एउटा विश्व भनेको बजारको विश्व हो, हाम्रा उत्पादनलाई हामीले चाहिँ कसरी बेच्न सक्छौँ भन्ने कुरामा चाहिँ हाम्रो समृद्धि जोडिएको हुन्छ। पछि यी कुराहरू हामीले गर्न नसक्दाखेरि हामीले आदरणीय गोपाल हमालको नेतृत्वमा विकास र समृद्धिको पक्षमा हामी कुनै राजनीतिक एजेन्डा बोकेर गएका छैनौँ र लाग्नु पऱ्यो भन्दाखेरि हामीलाई धेरै मान्छेले के भन्यो भने व्यवस्था विरोधी हुन् यिनीहरू, के अरे बहुदल व्यवस्था विरोधी हुन्, लोकतन्त्र विरोधी हुन् भनेर पनि भने स्वतन्त्र उम्मेदवारलाई। र म के गर्न चाहन्छु भने के अरे एउटा चाहिँ संवैधानिक व्यवस्था गर्ने स्वतन्त्र उम्मेदवारलाई उठ्न दिने र विकास र समृद्धि हामी चाहन्छौँ, अब हामी अति भइसक्यो हामी सहेर बस्न सक्दैनौँ भनेर तमाम युवाहरूले कसैलाई चाहिँ ल तपाईँले नेतृत्व गरिदिनु पऱ्यो भनेर आउँदाखेरि पनि त्यस्तो अपमान हुने स्थिति देख्यौँ। र हामीले वास्तवमा एउटा पार्टीसँग आबद्ध नभइसकेपछि हामीले आफ्नो चुनाव चिन्ह पनि सुरुमा पाएनौँ, दुई तिन दिन मात्रै चुनाव चिन्हको प्रचार गर्ने हामीलाई मौका मिल्यो, त्यो कारणले हामीले के अरे धेरै भोट हाम्रा बदर भए र अब हामी सङ्गठित भएर लाग्नुपर्छ भनेर धेरै युवा भाइ के अरे साथीहरूले हाम्रा अग्रज महानुभावहरूले के भन्नुभयो भने विभिन्न हामीले भेला गऱ्यौँ, त्यो भेला गरिसकेपछि उहाँहरूले अब यसरी हुँदैन, अब तपाईँले यो विकास र समृद्धिको एउटा चाहिँ अभियान मात्र सञ्चालन गरेर हुँदैन, अब चाहिँ तपाईँहरूले नेतृत्व लिनुपर्छ, त्यो पनि राष्ट्रिय रूपमा तपाईँहरू अगाडि बढ्नुपर्छ भनेर भन्नुभयो। र हामीले पनि मनन गऱ्यौँ, हिजो सिन्डिकेटका आन्दोलनहरू, हिजो यही सुन्दर सुदूरपश्चिम अभियानलाई पनि राष्ट्रिय स्तरमा हामीले प्रस्तुत नगर्दासम्म हाम्रा चाहिँ प्रधानमन्त्री शेरबहादुर देउवा लगायत यो सुदूरपश्चिमकै मान्छेहरूले पनि यस्तो ठाउँ छ र सुदूरपश्चिममा यो कहाँको फोटो हो यस्तो छ र हाम्रोमा भनेर भन्नुभएको थियो, त्यो होइन अब कमसेकम के अरे यो सिन्डिकेटका आन्दोलनदेखि लिएर हरेक कुरा जे पनि हुन्छन् माथि गठबन्धनमा चाहिँ आन्दोलन गर्नुपर्ने त्यो भएपछि मात्र माग सम्बोधन हुने यस्ता खालका कुरा हामीले विगतमा भोग्या हुनाले अब हामीले चाहिँ के सोच्यौँ भने अब राष्ट्रिय स्तरमै कुनै हामीसँग विचार मिल्ने र एउटा चाहिँ भावना भएका साँच्चीकै केही गरौँ भन्ने कोही छन् भने हामी सर्च गऱ्यौँ र गर्दाखेरि विवेकशील साझा पार्टीसँग हाम्रो कुरा मिल्यो, उहाँहरूले पनि अबको हाम्रो अभियान भनेको समृद्धिको अभियान भनेर भन्नुभएको छ।
जस्तै अब दिनैपछि मैले हेर्ने कुरा गरेँ अलिकति लामो बेसी भइरहेको छ र जनताको चासो पनि यो विषय छ कि यो चुनाव पूर्व तपाईँहरूलाई यो मेन्टालिटी थियो कि थिएन, हामी गोपाल हमाललाई त उठाउँदैछौँ तर धनगढी समग्र धनगढीको परिवर्तनका निम्ति या भनौँ धनगढीलाई विकास गर्नका निम्ति मात्रै तपाईँहरूले उठाएको जस्तो मलाई लागेको छ र आम पब्लिकले पनि त्यही अर्थमा बुझ्नुभयो, तर यो जुन मत तपाईँहरूले प्राप्त गर्नुभयो नि त्यसपछि यो राजनीतिप्रतिको आकर्षण भनौँ या राजनीति गर्नुपर्छ है, अब पब्लिकले चाहिँ यो सेन्टिमेन्ट गरिरहेको छ भनेर टेस्ट गरे जस्तो देख्यो र अनि जनमत प्राप्त गरेपछि होइन अब चाहिँ व्यापारी पनि राजनीति गर्न हुँदो रहेछ है, हामीसँग भिजन छ भने विकासप्रतिको यदि सच्चा जो चाहिँ अहिले जनताले दिएको जनमत हेर्ने हो भने त वास्तवमा हामीलाई राजनीति गर भने हो कि धनगढीका लागि विकास परिवर्तनका निम्ति मतदान गरे हुनाले आज तपाईँहरू यसरी आकर्षित कसरी हुनुभयो, यो पूर्व मेन्टल थियो कि थिएन तपाईँहरूको जुन मेन्टालिटी चुनाव पूर्व हामी अब राजनीतिमा जान्छु भनेर एक अध्याय सुरु गर्नुभयो कि चुनावपछि जुन मत आयो यसले तपाईँहरूलाई चाहिँ राजनीतिमा आउन बडो उत्साहित गर्यो?
नवराजी अल्टिमेट हाम्रो गोल के हो भने यो क्षेत्रमा विकास हामी चाहन्छौँ, मैले हिजो पनि गरेका कुरा पनि यहाँलाई अलिकति निवेदन गरेँ, 14 वर्ष अगाडि हामी यो ठाउँमा एउटा चाहिँ हामी भनौँ न भनाइ छ एउटा सुजुनको थालमा हामी भिख मागिरहेछौँ, यो चाहिँ वास्तवमा हामीलाई पनि यो फिलिङ छ, यति खजाना भएको ठाउँमा स्रोत साधन हाम्रा पर्खिरहेका छन्, हाम्रा युवा दिन प्रतिदिन पलायन भइरहेछन्, मैले भने देशप्रति अगाध माया बोकेका साथीहरू 500 रुपियाँ पनि तेल हालेर चाहिँ झुक्नु हुँदैन भन्छन् तर तिनै मान्छे चाहिँ विदेश पलायन हुन्छन्, भिडबाट हाम फालेर मान्छे मरे, यी यावत कुराहरू अब हेरिसकेपछि हामी अलिकति संवेदना भएका मान्छेहरूले त्यसलाई टुलु टुलु बसेर हेर्न मिल्दैन र हामीले एउटा प्रयास गऱ्यौँ धनगढी नगरपालिकामा चाहिँ अहिले त्यसपछि हाम्रा चाहिँ तमाम साथीहरू 11,527 मत चाहिँ सुन सदर मत हुन् बदर पनि धेरै भएको छन् 3700 मत जति हाम्रा बदर भएको छन् त्यो मत हाल्ने चाहिँ एउटा त्यो ठुलो समूहले हामीलाई चाहिँ अब तपाईँहरूले छोड्नुहुन्न बिचमा भनेर भन्नुभएको छ र उहाँहरूको भनाइ पनि जायज छ किनभने के अरे हाम्रो एउटा प्रबल चाहना के छ भने विकास र समृद्धिको चाहना हो, यो देशमा अधिकारका आन्दोलन धेरै भए अधिकार पनि स्थापित भए तर त्यो अधिकार उपभोग गर्न पाउने बेलामा चाहिँ हाम्रा युवाहरू देशमा बस्न नसक्ने स्थिति भयो, तपाईँको खाडी दुबई कतार मलेसिया अथवा साउदी अरबमा गएर नेपालका संविधानमा भएका अधिकारहरू त हाम्रा युवाहरूले उपभोग गर्न पाउनुहुन्न, त्यो उपभोग गर्न पाउँदा नेपालमा बस्नु पर्यो र नेपालमा बस्ने वातावरणै छैन, नेपालमा बस्यो भने मरिन्छ, हेर्नुहोस् मैले भनिसकेँ भिडबाट हाम फाल्न लागिसके मान्छेहरू भोकै भएर, भनेपछि कमसेकम यो देशमा बस्ने वातावरण बनाउनलाई आर्थिक उन्नति प्रगति हुनुपर्छ समृद्धि हुनुपर्छ र त्यो समृद्धि गर्न सकिन्छ भन्ने हामीले विश्वास बोकेका छौँ र तमाम दाजुभाइहरूले हामीलाई चाहिँ के भन्नुभएको छ भने तपाईँहरू चाहिँ अगाडि आइदिनुहोस् केही गर्नुहोस् भनेर भन्नुभएको हुनाले वास्तवमा
मत नआएको भए नि दिनेशजी तपाईँहरूको यो हौसला आउँथ्यो कि आउँथेन भन्ने पनि प्रश्न रहन सक्छ।
सम्भवतः यो यति धेरै मत हामीलाई चाहिँ एउटा विकास र समृद्धिको पक्षमा एउटा जनमत हामीले जुन प्राप्त गऱ्यौँ त्यो जनमत नभए प्यासिभ मान्छे छन् भने भए सायद 2-400 मात्र मत आए हामी यति एउटा उत्साहित पनि हुन्थेनौँ र यत्रो मत आइसकेपछि उहाँहरूको भावनाको कदर गर्नको लागि पनि अब के गर्नुपर्छ। यी सबै हाम्रो अभियानमा लागेका सबै साथीहरूको एकमत के थियो भने अब चाहिँ हामी एउटा पार्टी नै बनाएर अगाडि बढ्नुपर्छ भन्ने उहाँको जुन एउटा अभिमत थियो त्यो अभिमतलाई चाहिँ हामीले सम्मान गरे हो भनौँ।
जस्तै अब यो धेरैतिरबाट भोइस पनि सुनियो क्षेत्रीय पार्टीतिर नै एउटा पहल गरे भए गोपाल हमाल अझ सक्सेस हुन्थ्यो कि भन्ने एउटा पाठो होला र गोपाल हमालले राजनीतिमा जानु हुन्थेन कि भन्ने एकातिरको जनमत पनि होला किनभने उहाँ हिजो एउटा स्वतन्त्र थियो द्याट्स वाइ उहाँले यति मत प्राप्त गर्नुभयो या भनौँ उहाँ चाहिँ धनगढीका लागि यति धेरै काम गर्नुभएको थियो तसर्थ पनि यो हामीले चाहिँ जनमत दिउँ भन्ने पनि होला। र खासै कुरा गर्ने भने अन्य मेजर पार्टी हुँदाहुँदै पनि विवेकशील पार्टी नै किन तपाईँहरूले रोज्नुभयो त अन्य जस्तै नेपाली काङ्ग्रेसतिर पनि जान सकिन्थ्यो होला त्यही भित्रै पनि त्यो एलायन्स गर्न सकिन्थ्यो या भनौँ त्यो लबिङ गर्न सकिन्थ्यो त्यहाँभित्र पनि विकास चाहने धेरै नेताहरू छन् एमाले पनि अब विकास चाहनेमा पर्छ माओवादी पनि अब त्यो गर्न चाहेकै छ अहिले पनि हेर्ने भने उहाँहरूले पनि हामी समृद्धिको बाटो अब रोज्ने हो अबको दशक भने हामी समृद्धिको अहिलेसम्म व्यवस्थाका लागि लड्यौँ अब अवस्थाका लागि हामी पनि जान्छौँ भन्ने सबै राजनीतिक दलहरूले एउटा फेजलाई चेन्ज गरिरहेको अवस्थामा विवेकशील नै किन तपाईँहरूसँग नजिक भयो या तपाईँहरू त्यहाँ जानुभयो।
नवराजी वास्तवमा हामी कोही पनि पोलिटिक्समा आउन चाहने मान्छे होइनौँ र अहिले मैले चाहिँ एउटा होटल एसोसिएसनमा चाहिँ नेतृत्व गर्नुपर्छ बरु त्यसलाई एउटा होटल व्यवसायीलाई चाहिँ कसरी एउटा अझ राम्रो मर्यादित बनाउन सकिन्छ हस्पिटालिटी सेक्टरलाई एउटा यो पर्यटन सेक्टरलाई भनेर लाग्नुपर्ने थियो तर दुर्भाग्य के भने यो पोलिटिक्समा हामी लाग्नु परेको छ। यो किन लाग्नु पर्यो हामी पोलिटिक्समा किन आयौँ भन्ने सन्दर्भमा चाहिँ म यहाँहरूलाई के भन्न चाहन्छु भने हामीले हिजोका दिनमा थुप्रै मैले अघि भने थुप्रै बिन्ती पत्र चढायौँ तर कहिले पनि सुनवाई भएन। एउटा देशको प्रधानमन्त्री हुनुहुन्छ उहाँले यो खुटिया दिपायल सडक चाहिँ म चुनाव जित्ने बित्तिकै बनाउँछु भनेर आफ्नो घोषणापत्रको एक नम्बरमा लेख्नुभयो तर उहाँ गइसकेपछि कहिले पनि त्यो कुराको कहिले पनि सम्बोधन गर्नु भएन र अब जहिले पनि बिन्ती पत्र मात्र चढाउने र हाम्रा मागहरूलाई चाहिँ सम्बोधन गर्नलाई चाहिँ हामीले जहिले पनि चाहिँ नेताहरूको म अर्को एउटा यहाँलाई स्मरण गर्न चाहन्छु म उद्योगवाणीसँग अध्यक्ष भइसकेपछि म सारा टिम लगेर नेपाली काङ्ग्रेस एमाले माओवादी सबैको अफिसमा म गएको छु र चियापान पनि भेटघाट पनि आफ्ना साथीहरूलाई परिचय पनि गरौँ भनेर भन्दाखेरि त्यो बेलामा हामीले के भनेको थियौँ भने यहाँहरूले नेपाली काङ्ग्रेसको अफिसमा गएर बिपीको समाजवाद धेरै पढाउनुहोस् यहाँहरूले आफ्ना कार्यकर्ताहरूलाई कमसेकम दुई दिन तपाईँहरू दुई हप्ता पढाउनुहुन्छ दुई दिन हामीलाई पनि प्रशिक्षण गर्न दिनुहोस् हामी उद्यमशीलता सिकाउँछौँ। त्यसै गरी एमालेको अफिसमा गयौँ जब जब तपाईँहरू जनताको बहुदलीय जनवाद मात्रै नसिकाउनुहोस् उद्यमशीलता पनि सिकाउनु दिनुहोस् अनि त्यसै गरी माओवादीको अफिसमा पनि गयौँ र कैलाली जिल्ला चाहिँ एउटा समृद्ध बनाउन हामी चाहन्छौँ र त्यो भएपछि कमसेकम यी बन्द हडताल चक्काजाममा उद्धत जो दाजुभाइहरू हुनुहुन्छ उहाँहरू कमसेकम अर्को बाटो नपाएर एउटा समृद्धिको बाटो उहाँहरूले पहिल्याउन नसकेका हुनाले राजनीति उहाँले विचार बोकेर धेरै मान्छे लागेको छैन हेर्नुहोस् कमसेकम त्यो राजनीति दलका पछाडि लागेपछि मेरो केही के अरे रोजगारीको चाहिँ केही कुरा हुन्छ कि कसैले कहीँ जागिर लगाइदिन्छ कि भनेर लाग्ने पनि धेरै छन् र त्यो गऱ्यौँ हामीले तर कसैले पनि उहाँहरूले बोलाउनु भएन। पछि हामीले कलेज लेभलमा गएर क्लास पनि लियौँ र मेरो भन्नको तात्पर्य के हो भने कमसेकम मान्छेलाई उद्यमी बनाउनेतिर गरिखाने चाहिँ माहौल बनाउनेतिर राजनीति दलहरू सायद लागेको भए आज राजनीति दलमा त्यस्तो वितृष्णा मान्छेहरूको हुँदैन थियो। अब पोलिटिक्स भनेपछि मान्छे एकदम डर्टी गेम भन्न थालिसके भनेपछि अब यो पोलिटिक्सलाई सुधार गर्नु पऱ्यो कमसेकम यो रोजगारीमुखी बनाउनु पऱ्यो उद्यमी बनाउनु पऱ्यो। हामीसँगैका देशहरू हेर्नुहोस् इन्डिया चाइना कहाँ पुगिसके र जबसम्म देशमा एउटा भनौँ न आर्थिक उन्नति प्रगति हुँदैन त्यो देश कहिले पनि अगाडि बढ्न सक्दैन। म तपाईँलाई ठुलो एउटा चाहिँ उदाहरण दिन चाहन्छु कुनै दिन अमेरिका र रसिया अमेरिकाभन्दा पनि बढी शक्तिशाली रसिया थियो अन्तरिक्षमा पहिलो मान्छे पठाउने एउटा देश भनेको के अरे रसिया हो तर त्यो रसियालाई आज पनि सामरिक महत्त्वको हिसाबले वेपन्सको हिसाबले कुनै पनि देशले जितेर लिन सक्दैन त्यो धेरै देशलाई चाहिँ उसले सखा पार्न सक्छ तर त्यो देश आफै चिराचिरामा विभाजित भयो। किन भयो भन्दाखेरि आर्थिक उन्नति प्रगति भएन देशमा जनताहरू असन्तुष्ट भए आज त्यो देशका नागरिकहरू संसारभरिका सहरहरूमा राजधानीहरूमा लज्जास्पद काम गर्न बाध्य छन् भनेपछि एउटा महाशक्ति जस्तो देश र मैले अहिले पनि भन्दैछु एउटा सामरिक महत्त्वको हिसाबले उसलाई कसैले पनि चिन्ता तर त्यो देश किन चिराचिरामा विभाजित भयो भनेपछि एउटा बलियो अर्थतन्त्रको जगमा मात्रै सुन्दर राजनीतिक माहौल खडा हुन सक्छ हेर्नुहोस्। अर्थतन्त्र कमजोर भयो भने देशका नागरिकै यो देशमा बस्दैनन्। मैले त्यतिखेर हाम्रा चाहिँ स्थानीय पार्टीहरूलाई भनेको थिएँ तपाईँको कार्यकर्ता हामी उद्यमी बनाइदियो भने कमसेकम तपाईँको कार्यकर्ता सस्टेन हुन्छ एकजनाले पाँचजनाले रोजगारी दिन्छ र तपाईँको निर्वाचन भए बेलामा कमसेकम त्यो दुवै कतार भएर भोटबाट वञ्चित पनि हुँदैन तपाईँहरू चाहिँ भोट पनि पाउनुहुन्छ। बोलाउनुहोस् हामीलाई भनेर भनेका थियौँ. भनेपछि यो सबै गर्नको मैले यहाँलाई भनेको उद्देश्य के भने अहिले पुराना भइरहेका पार्टीहरूबाट यो हाम्रा कुराहरू चाहिँ सम्बोधन हुन्छ भन्ने हामीलाई लाग्दैन. हामीले काठमाडौँमा चाहिँ तपाईँको सुदूरपश्चिमका सबै सभासदहरूलाई राखेर सुदूरपश्चिमको पर्यटनलाई कसरी प्रवृत्ति प्रवर्धन गर्न सकिन्छ भनेर आदरणीय डाक्टर हेमराज पन्तलाई कार्यपत्र प्रस्तुत गर्न लगाएर ल अब के गरिदिनु पर्यो भनेर सुदूरपश्चिमका सबै पूर्व नेताहरू भनौँ वरिष्ठ नेताहरू शेरबहादुर भीमरावल लेखराज जस्ता मान्छे र सबै सभासदलाई राखेर एफएनसिएमबाट अन्तर्क्रिया पनि गऱ्यौँ. जहाँ पर्यटन सचिवलाई बोलायौँ, पर्यटन मन्त्रीलाई बोलायौँ, पर्यटन मन्त्रालयका विभाग के अरे बोर्डका मान्छेहरूलाई बोलायौँ. खै त के अहिलेसम्म सुनवाई भएन. हामी 14 कहिलेसम्म अब चाहिँ बिन्ती पत्र मात्र चढाउने? त्यो उहाँले अब केही गर्न सक्ने एउटा भावना भएका मान्छेहरू जसलाई भावनासहित केही भनौँ न कौशल पनि छ त्यस्ता मान्छेहरूसँग चाहिँ आबद्ध भएर अब देश विकास.
अब यहाँले भने अनुसार कुरा गर्ने हो भने अहिलेका मेजर दलहरूले चाहिँ आर्थिक समृद्धि या भनौँ विकास सम्बन्धीको नारा मात्रै हो व्यवहार, त उहाँहरू चाहिँ यो एजेन्डा गर्नै चाहनुहुन्न भन्ने यहाँको आशय हो त?
अहिले हामीले चाहिँ व्यवहारमा त्यस्तै देख्यौँ. उहाँहरूलाई हामीले ब्लेम गर्न खोजाएन, उहाँहरूले चाहिँ त्याग गर्नुभएको छ. तर उहाँहरूले यो आर्थिक समृद्धिको नेतृत्व गर्न सक्नु भएन र त्यो गर्न सक्ने सक्षम मान्छेहरूलाई उहाँहरूले अवसर दिनु भएन. र पार्टीमा पनि तपाईँहरूको टिकट वितरण गर्दाखेरि के गर्न थालियो भने पार्टीभित्र सक्षम मान्छे नभएका होइनन्, धेरै सक्षम मान्छेहरू हुनुहुन्छ तर उहाँहरू एउटा दुईवटा तेस्रो चौथो घेराभन्दा बाहिर हुनुहुन्छ. किनभने यहाँ अलिकति चागडी गर्ने, अलिकति चाहिँ भनौँ न नेताहरूको चाहिँ आशयमा काम गर्ने, अझ एउटा चाहिँ पार्टीलाई सबैभन्दा बढी चाहिँ कहिलेदेखि त्यो मान्छे लागेको हो भन्ने खालको हिसाबले पार्टीका मान्छेलाई टिकट त दिन थालियो. तर त्यो मान्छेमाथि त न्याय भयो, किनभने 10 वर्षदेखि त्यो बिचरा लागिरहेको छ पार्टीमा, उसले अवसर पाउनुपर्ने हो. तर त्यो मान्छे असक्षम भइरहेको कारणले गर्दाखेरि आम जनताप्रति अन्याय भयो कि. र त्यो भावनाले सक्षम मान्छेहरू उहाँहरूलाई हिजो पार्टीमा लागेका साथीहरूलाई असाध्य धेरै सम्मान दिएर उहाँहरूलाई पनि चाहिँ न्यायोचित एउटा चाहिँ अवसर दिएर तर आम जनताले चाहिँ न्याय पाउने ठाउँमा चाहिँ आम जनताको सरोकार राख्ने ठाउँमा चाहिँ अलिकति सक्षम मान्छेलाई राखिदिया भयो यो क्षेत्रको उन्नति प्रगति हुन्थ्यो कि भन्ने चाहिँ हामीलाई लाग्यो. त्यो हामीले व्यवहारमा नदेख्या हुनाले हामी निराश भएर यसमा वास्तवमा हामी मात्र होइन, मैले भने नि गोपाल हमाल उठ्नुभयो भनेर भन्ने होला कतिले, उहाँले चाहिँ जबरजस्ती उठाइएको धेरै मान्छेले, तपाईँ गरिदिनुहोस् किन कि. भनेपछि एउटा आफ्नो पार्टीको मान्छेलाई छोडेर वर्षौँदेखि एउटा धर्मको रूपमा मैले हेर्नुहोस् यसपालि नेपाली काङ्ग्रेसको म चाहिँ जहिले पनि भोट हाल्ने याद भएदेखि भोट हाल्ने मान्छे हुँ र यसपालि मैलाई चाहिँ त्यो एकचोटि मकैमा हाल्दाखेरि झस्स पनि भएको थियो म जस्तो मान्छेहरू, जबकि म अभियानमै लाग्यो. भनेपछि त्यस्तो हाम्रो मनस्पटलमा भइसकेको कुरालाई हामी चाहिँ छोड्न के अरे चाहन्थेनौँ नि. तर के भने यो अब समृद्धिको बाटोमा चाहिँ यो बाटोबाट चाहिँ पुग्न सकिँदैन भन्ने चाहिँ मनसाय बोकिसकेपछि अब त लाग्नुको विकल्पै छैन. टुलुटुलु के मैले पनि डिबी गरेर बाहिर जानु पऱ्यो होइन, कि मैले पनि चाहिँ के अरे अब केही पनि छैन जे होस् होस् म मात्रै समृद्ध भए पुग्छ भनेर भन्नु पऱ्यो. त्यो भन्यो पनि भोलि मेरो यहाँ छोरो बस्दैन, म मर्ने बेला त एक्लै हुन्छु.
अब एउटा कुरा दिनेश, यहाँनिर एउटा मैले महत्त्वपूर्ण प्रश्न जोड्न खोजेँ. जनताले विश्वास गर्ने आधार चाहिँ के हुनसक्छ तपाईँहरूको जुन नयाँ पार्टी छ भर्खरै छ विकास र समृद्धि भन्नुभएको छ, ग्रामीण क्षेत्रका जनतालाई तपाईँलाई थाहा छ अहिले पनि चुनाव भयो भने मौन समयमा के किसिमको खेल हुन्छ त्यो जनतालाई थाहा छ दुनियाँलाई. यो अवस्था हेर्दा तपाईँहरूले लिएको एजेन्डा या भनौँ प्रदेश नम्बर 7 को कुरा गरौँ बाहिरको भन्दा नि, अब केन्द्रीय लेभलबाटै तपाईँहरू अहिले प्रदेश नम्बर 7 पूर्व तपाईँहरू राम्रो एउटा विज्ञ पनि हुनुहुन्छ आफैमा र उद्योगी व्यापारी पनि हुनुहुन्छ, सक्षम पनि हुनुहुन्छ, एउटा लिडरसिप गरिसक्नु भएको पनि छ. यो अवस्था हेर्दा राजनीति तपाईँहरूका लागि वास्तवमा चुनौती पनि होला त्यो तपाईँहरूले पनि महसुस गर्नुभएको छ, किनभने मेजर दलसँग तपाईँहरूले अब प्रतिस्पर्धामा जानु छ, अब लगतै प्रान्तीय र केन्द्रीय चुनावहरू पनि आउँदैछ. कोही तपाईँहरू स्वार्थका लागि भनौँ या भोलि गएर अब यहाँ यस क्षेत्रको मुख्यमन्त्रीमा आफ्नो एउटा क्यान्डिडेट त पक्कै दिनुहुन्छ होला, एउटा तपाईँहरूले सोचेको या भनौँ तपाईँहरूले लिएको सपना कस्तो छ यो प्रदेश नम्बर 7 को, किनभने आज हिजो मात्रै भनौँ न कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शङ्कर बोगटेहरू फेरि जानुभएको छ कि उहाँहरू यो हाम्रो भान्सारको नाकालाई चाहिँ भनौँ न यसलाई स्तर उन्नति गरिनुपर्छ, अन्तर्राष्ट्रिय स्तरको बनाइनुपर्छ भन्ने माग. तपाईँहरूको भिजन, तपाईँहरूले देखेको सपना कस्तो छ प्रदेश नम्बर 7 को, किन तपाईँहरूलाई विश्वास गर्ने?
अब नवराजी, प्रदेश नम्बर 7 मा प्रशस्तै सम्भावनाहरू छन्. त्यो सम्भावना पुरा गर्नको लागि मैले दलीय स्वार्थभन्दा अलिकति माथि उठेर राष्ट्रिय क्षेत्रीय स्वार्थमा चाहिँ मैले लाग्नुपर्छ भन्ने मलाई लाग्छ हामी सबैले. र त्यो गर्दाखेरि कमसेकम यो राजनीतिलाई पेसा भन्दा पनि यसलाई एउटा त्याग र समर्पण समाजसेवा को भावले हामीले हेर्न सक्यौँ भने त्यो दुईवटा बाटो छन्, त्यो दुईवटा बाटो एकदम प्रष्ट देखिन्छ. एउटा म राजनीतिमा जीविकोपार्जन गर्नलाई लाग्ने अथवा मेरो छोराछोरी केटाकेटी पाल्नलाई लाग्ने अथवा यसलाई पेसा बनाएर लाग्ने, भन्ने एउटा बाटो छ भने एउटा बाटो चाहिँ हैन मैले व्यावसायिक रूपमा मैले जीविकोपार्जन गर्नको लागि मेरो आफ्नो काम अलगै हुनुपर्छ र मैले यो राजनीतिलाई आम जनतासँग सरोकार राख्ने विषयलाई मैले लाभको पद बनाउनु हुन्न भन्ने भावनाका साथमा अगाडि बढ्यो भने समय लाग्ला जनताहरूलाई बुझाउन समय लाग्ला एकैचोटि नबुझ्लान् किनभने यो हिजोका दिनमा सबैले राम्रै कुरा भनेका छन् र हाम्रो समस्या कहाँनिर हो भने बोलाइ र गराई बिचको जुन एउटा ग्याप छ त्यो ग्याप चाहिँ हामीले हुन दिनु भएन र हामी त्यति धेरै एकैचोटि ओभरनाइट हामी एकदमै गरौँला र भन्ने पनि हामीलाई लागेको छैन तर हामीलाई के विश्वास छ भने हामी राम्रो काम गर्दै गयौँ जनताका अगाडि एउटा भनौँ न उहाँहरूलाई एउटा हामीले रोजगारी सिर्जना हुनेतिर समृद्धिको बाटोतिर लाग्यौँ र हामी एउटा निस्वार्थ भएर लाग्यौँ भने हामी एक दिन चाहिँ हाम्रा के अरे आम दाजुभाइहरूको चाहिँ भावनालाई समेटेर हामी अगाडि बढ्न सक्छौँ भन्ने मलाई लाग्छ। त्यही हाम्रो मेन आधारशिला भनेको त्याग र समर्पण को चाहिँ अब राजनीति गर्नुपर्छ भन्ने मान्यता।
अब आउने स्थानीय चुनाव त सकियो, अब प्रान्तीय चुनावको लागि तपाईँहरू तयारीमा हुनुहुन्छ, सङ्घको चुनावको लागि दुइटै
एकदम। अब किन राजनीति गरिसकेपछि चुनाव नलाएर त सुकै छैन नि,
चुनौती के हुन सक्छ? अन्तिम प्रश्न, त्यसपछि हामी अर्को फेज डाक्टर गोविन्द।
अब चुनौती के छ भने नवराजी, वास्तवमा तपाईँले एकदमै राम्रो प्रश्न गर्नुभयो। आजको हाम्रो समाज के छ भने अस्ति पनि एकजना मित्रले भन्नुभएको थियो हाम्रो देशको सिस्टम, हाम्रो देशको एउटा चाहिँ पद्धति यस्तो भइसक्यो कि अब यहाँ एकतिरबाट गौतम बुद्ध छिरायो भने उतातिरबाट चाल स्वराज निस्किन थाले। त्याग नगरेका होइन नेताहरूले, तर एउटा भ्रष्ट एउटा चाहिँ वातावरण यस्तो बनाइदिए कि यसपालि पनि हामी चुनावमा गयौँ। म तपाईँलाई एउटा हामीलाई लागेको अनुभवहरू म यहाँ अलिकति सेयर गर्न चाहन्छु। गयौँ हामी, तपाईँहरू चाहिँ हिजो कसै राजनीति दलले रातारात मासु भात खाएका खुवायो तपाईँहरूलाई, त्यो खाएका कारणले उहाँहरू चाहिँ जनताप्रति जिम्मेवार हुनु भएन, रोजगारीका अवसर यहाँ सिर्जना भएनन्। तपाईँको छोरो आज 55 डिग्री टेम्परेचरमा कतार खाडी देशहरूमा चाहिँ दुबईमा काम गर्न बाध्य भएको छ र अब फेरि एक छाक मासु खानुभयो भने, मासु भात खाएर भोट हाल्नुभयो भने, विवेक प्रयोग गर्नु भएन भने तपाईँको त्यो छोरो नफर्किन सक्छ, अथवा अर्को छोरो पनि भोलि विदेश पलायन हुनसक्छ, तपाईँ मर्ने बेला एक्लै मर्नुहुन्छ भनेर यावत कुराहरू गऱ्यौँ। अब हामी चाहिँ समृद्धिको बाटोमा लाग्नुपर्छ, हिजोका दिनमा हामीले यो काम गऱ्यौँ भनेर भन्दाखेरि पनि आउने बेलामा के नास्ता खुवाउनुहुन्छ कि, अथवा के अरे थारू समुदायको साथीहरूले तोरे मिज्ने फेरि नै खुवाइसक्थ्यो, कहाँ विकास गर्भ भन्ने खालको, भनेपछि यो जनता बिचरा उहाँहरूलाई दोष छैन। हामीले ओभरनाइट गरेर चाहिँ ठुल्ठुलो प्याकेजहरू वितरण गरेका छौँ चुनावको बेलामा, र जनताहरू एकदमै दिक्क, राजनीतिप्रति दिक्क भएका मान्छेहरूलाई पनि क्षणिक प्रलोभन दिन्छौँ र त्यो भोटलाई आफूतिर आकर्षित गर्छौँ, र त्यो गरिसकेपछि फेरि हामी गाउँमा फर्केर जाँदैनौँ। चुनाव जसरी तसरी जित्ने तयारी गर्छौँ, चुनाव जितेपछि फेरि अर्को चुनावको तयारी गर्छौँ, र तर हामी त्यो गलत तरिकाबाट गरिरहेछौँ। तर हामी चाहिँ जनतालाई समृद्धि बनाएर उहाँहरूको साँच्चीकै मन जितेर त्यो काम भइरहेको छैन, त्यो सबैभन्दा ठुलो चुनौती हो आजको दिनमा। तर हामीलाई के विश्वास छ भने समय लाग्छ, हामी यो कुरा बुझाउँछौँ र उहाँहरूको विश्वासमा हामी खरो उत्रिन्छौँ र त्याग र समर्पण भएका साथीहरूलाई हामी पार्टीमा आबद्ध गर्छौँ र एकैचोटि पार्टी बढाउने हिजोका दिनमा हामीले धेरै ब्याड प्र्याक्टिसेसहरू देखेका छौँ। पार्टीलाई ठुलो बनाउने क्रममा विभिन्न किसिमका गलत प्रक्रियामा लागेका मान्छेहरूलाई पनि पार्टीमा सदस्यता दिएका छन् धेरै राजनीति दलले, र पछि त्यो पार्टीमा ती मान्छेहरूको वर्ता बोलबाला भएको कारणले गर्दाखेरि एउटा सक्षम मान्छेहरू फेरि अर्को तेस्रो घेरामा बस्न बाध्य भएको छन्। त्यो कुरा चाहिँ हामी कदापि गर्दैनौँ।
सङ्गठन पनि राम्रो बनाउनु,
राम्रो बनाउँछौँ।
आउने चुनावको लागि पूर्व तयारीमा हुनुहुन्छ तपाईँहरू त्यसो भए?
एकदम।
ओके, यतिखेर हामी छोटो व्यापारिक विश्राम र टाइम चेकमा जान्छौँ, त्यसपछि हामी डाक्टर गोविन्द केसीको इस्युमा कुराकानी गर्दैछौँ। 091-410-216 लाइन यहाँको लागि अब खुला गर्दैछु।
पैसा कमाएपछि खुसी हुन्छन् मान्छे भन्थे, यहाँ आफूलाई भने कहाँ राख्ने, के गर्ने, कसो गर्ने भनेर ब्लड प्रेसर नै बढ्या जस्तो छ बा। डाक्टर साहब, एकचोटि ब्लड प्रेसर चेक गरिदिनुस् त।
है, तपाईँ पनि पैसा भएपछि त अस्पताल धाउने हो र भने ढुक्कसँग भर पर्दो र धेरै ब्याज दिने सिभिल ब्याङ्क पो जाने त। अनि मैले जस्तै बढी ब्याजले आफ्नो पैसा बढाउनुहोस्, ब्लड प्रेसर होइन।
सिभिल ब्याङ्क खुसीका योजना अन्तर्गत बचतमा 8.25% सम्मको वार्षिक ब्याज दर, 1 वर्षको मुद्दतीमा 11% उच्च प्रतिफल अनि धेरै सुविधा, धेरै खुसी। विस्तृत जानकारीको लागि नजिकैको सिभिल ब्याङ्कका शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहोला। सिभिल ब्याङ्क, थिङ्किङ फरवर्ड, मुभिङ फरवर्ड।
कहिले ड्याडी कहिले म,
कहिले मम्मी कहिले भाइ,
दुई दुई जना घुम्न जान्छौ।
स्टाइलले डुबे चलाइ,
मेरो हैन हाम्रो फेभरेट, एक प्लस एक डुएट।
घरको काममा हरेक ठाउँमा
सँगै जान्छौ, टाइम मिलाइ सजिलै पुगिन्छ चाहनी। स्टाइलिस डुएट चलाइ,
मेरो हैन हाम्रो फेभरेट, एक प्लस।
अब 111 सीसी को पावरफुल इंजिन बाहर तेल हाल मिलने ठाउँ मोबाइल चार्जिंग पोर्ट इंटीग्रेटेड ब्रेकिंग सिस्टम र साइड स्टैंड इंडिकेटर जस्ता आकर्षक विशेषताहरू भएको डुएट चलाउँदै घुम्नुहोस् आफ्नो परिवारसँग हाँस्दै रमाउँदै हिरो डुएट
थप जानकारीका लागि आजै नजिकैको हिरो शोरूममा सम्पर्क गर्नुहोस्
DFM टाइम चेक It's 8 AM.
इस टाइम चेक का प्रायोजक एपेक्स डिजिटल स्मार्ट स्टोर मेन रोड धनगढ़ी
आदरणीय श्रोतापन यहाँहरू सम्पूर्णलाई स्वागत छ आज हामी कुराकानी गरिरहेका छौँ कैलाली उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष एवं समाजसेवी बुद्धिजीवी व्यापारी र पछिल्लो समय विवेकशील साझा पार्टी प्रदेश नम्बर सातका एकजना प्रभावशाली नेता हुनुहुन्छ हामीसँग दिनेश राज भण्डारी हुनुहुन्छ उहाँसँग हामीले पछिल्लो समय विवेकशील साझा पार्टीमा उहाँहरूको जुन समीकरण भएको छ यसलाई उहाँहरूले कसरी लिनुभएको छ यो समीकरण किन भयो कसरी भयो र पछिल्लो समय अब हामी डाक्टर गोविन्द केसीको इस्युको विषयमा रहेर कुराकानी गर्दैछौँ आज 21 दिनमा आमरण अनसनमा हुनुहुन्छ 3 करोड जनताका लागि मेडिकल कलेजदेखि लिएर विभिन्न स्वास्थ्य शिक्षा विधेयक र स्वास्थ्य सेवा सुधार उहाँले क्रमिक रूपमा सुधार गरिनुपर्छ भनेर यो 11 पटक अनसन बसिरहँदा राज्यको ध्यान गएन सरकारको ध्यान गएन किन गएन यो विषयमा हामी कुराकानी गर्दैछौँ दिनेशजी पुनः वेलकम छ यहाँलाई
धन्यवाद
कोही जनता हामीसँग हुनुहुन्छ हेलो
हेलो
नमस्ते सर स्वागत छ यहाँलाई कार्यक्रम तातो बसमा
धन्यवाद सर
यहाँको शुभ नाम सर
मेरो नाम वीर सिंह भण्डारी
हजुर
म यहाँ चटकपुरबाट बोल्दैछु
हजुर
म गोविन्द केसीको बारेमा केही कुरा भन्न खोजिराखेको छु
प्लिज प्लिज प्लिज
अब यो हाम्रो कस्तो छ भने आज 21-22 दिन गोविन्द केसीको अनसन जारी छ है
हजुर
यस्तो अवस्थामा पनि कुनै पार्टीहरूले चाहिँ मुख खोलेका छैनन् अब यो हाम्रो पोलिटिकल कल्चर नै यस्तो हो कि अनि यो डनहरू चाहिँ मर्दाखेरि चाहिँ संसद अवरुद्ध गर्ने
हजुर
अनि भ्रष्टाचारीहरूलाई तपाईँको चाहिँ जेलबाट चाहिँ मुक्त हुँदाखेरि चाहिँ पुरा चाहिँ ऱ्याली लगेर बाजागाजाका साथ नेपालले वर्ल्ड कप नै जित्या हो जस्तो गरी चाहिँ सम्मान गरेर ल्याउने कल्चर हो हाम्रो है
हजुर
त्यो कल्चर भएको हुनाले यो गोविन्द केसीको उसमा चाहिँ मान्छेहरू धेरै चाहिँ अब यसरी चाहिँ खास गरी राजनीतिक दलहरूले मुख नखोलेको अवस्था हो किनभने आखिर गोविन्द राजनीतिक दलका चाहिँ यी सांसदहरूदेखि लिएर सबैको मेडिकल कलेजमा लगानी छ अब उनीहरूले त अब गोविन्द केसीलाई समर्थन गरिदियो भने त उनीहरूको लगानी डुब्छ उनले त जुनसुकै हालतमा पनि पैसा कमाउनु छ र अर्को कुरा के हो भने यसको बारेमा अलिकति के भन्न चाहन्छु भने यो कस्तो रहेछ भने नेपालमा मेडिकल कलेजको स्वीकृति लिनको लागि एमओयु भइसकेपछि अनि 300 शय्याको अस्पताल हुनुपर्ने अनि त्यो 300 शय्याको अस्पतालमा 70% चाहिँ अकुपेन्सी हुनुपर्ने बिरामी हुनुपर्ने अनि यहाँ चाहिँ बिरामी हुने रहन्छ यिनीहरूले कुनै बिल्डिङहरू भाडामा लिने त्यसपछि तपाईँको चाहिँ नक्कली बिरामीहरू राख्ने अनि 2-4 हजार दिएर अनि भारतबाट त्यो नक्कली डक्टरहरू 1-2 महिनाको लागि केही पैसा दिएर तिनीहरू ल्याउँदो रहेछ र चाहिँ अनि मेडि त्यहाँ चाहिँ तपाईँको निरीक्षणमा जाँदाखेरि ती बिरामीहरू पल्टिराखेका हुने अनि त्यहाँ डक्टर पनि देखिने डक्टरहरूको उपस्थिति पनि देखिने अनि ती डक्टरलाई नेपालमा खडे बाबा भन्दा रहेछन् ती खडे बाबा त्यसपछि उनीहरूले चाहिँ अब स्वीकृति पाए त्यसपछि डक्टरहरू गए त्यसपछि त्यो मेडिकल कलेजमा न विद्यार्थी हुन्छन् के अरे न बिरामी हुन्छन् न डक्टर हुन्छन् यिनले खालि विद्यार्थीबाट चर्को चाहिँ मूल्य लिएर के अरे त्यो पैसा लगेर तिनीहरूलाई एउटा पढाउने नाममा एउटा चाहिँ व्यापार गरिराखे मात्र हो यसको कारणले के हुन्छ भने तिनले डक्टर जन्माउँदैनन् कि ती मेडिकलहरू तिनले चाहिँ ज्यान मारेर डक्टर जन्माउँछन् हामी देख्छौँ तपाईँको चर्चित अस्पतालहरूमा ठुल्ठुला चाहिँ यस्ता स्क्यान्डलहरू भइराखेका हुन्छन् त्यो कारण चाहिँ वास्तवमा डक्टरकै गल्ती हो किनभने ती डक्टरलाई पढाइएकै छैन तपाईँको एउटा क्लासमा चाहिँ केही विद्यार्थी राखेर चाहिँ पढाउनु पर्ने ठाउँमा मलाई चाहिँ भगवान् गोरेला भनेको राम्रो सम्झना छ एउटा मेडिकल कलेजमा म पढाउन गएर त्यहाँ चाहिँ माइक लगाएर पढाउनु पर्ने अवस्था थियो अरे विद्यार्थी सङ्ख्या त्यस्तो थियो अनि एउटा बिरामीलाई चाहिँ कुनै डक्टरले प्रोफेसरले सिकाउँदै गर्दा त्यहाँ 4-5 जना भयो भने उसले राम्रो सिकाउन सक्छ तपाईँको चाहिँ कोहलपुरमै पनि गएर हेर्ने हो भने तपाईँको एउटा डक्टरको पछाडि 20 जना विद्यार्थीहरू 25 जना विद्यार्थीहरू हुन्छ
वास्तवमै
अनि त्यो खुट्टा चाहिँ माथि पछाडिबाट चाहिँ त्यो टिप्टोमा चाहिँ यसो चाहिँ अग्लेर उसले हेरिराखेको हुन्छ बिरामीलाई अनि त्यो डक्टरले त भोलि केही पनि सिक्दैन अनि केही नसकेको सर्टिफिकेट उसले प्राप्त गर्छ उसले सिकेको केही हुँदैन त्यस कारण चाहिँ मेडिकल काउन्सिलमा फेल हुने अनि चाहिँ तपाईँको चाहिँ बच्चा जन्माउँदाखेरि चाहिँ अपरेसन गर्नु पऱ्यो भने बच्चा नै भित्र चाहिँ काटिदिने अनि चाहिँ यस्ता चाहिँ त्यस कारण चाहिँ यस्ता नेपालको मेडिकल कलेजहरूले चाहिँ त्यो ज्यान मारा डक्टरहरू चाहिँ उत्पादन गरिराखेको छ त्यस कारण चाहिँ गोविन्द केसीको यो अभियान मेडिकल कलेज नखोलौँ भन्ने होइन मेडिकल कलेजहरूलाई व्यवस्थित गरौँ सही तरिकाले खोलौँ भन्ने यो अभियान हो
तर जनताले बुझ्न सकेनन् यहाँलाई थाहा होला नि होइन सर यहाँलाई थाहा छ कि छैन अब जनता किन आएनन् या कुनै राजनीतिक दलहरू मेजर दलहरू नै सडकमा नआएपछि त उहाँहरूका कार्यकर्ता चाहिँ भनौँ न केही हुँदा पनि उहाँहरू सडकमा आइहाल्ने यत्रो डाक्टर गोविन्द केसी आम 3 करोड जनताका लागि अनसन बसिरहँदा किन जनता आएनन् त स्वस्फूर्त रूपमा या जनता पनि अब वास्तवमा पार्टीगत भक्ति भइसक्यो हो पार्टीको भक्ति भइसक्नु भयो उहाँहरू
एकदम त्यही एउटा कुनै तपाईँले एउटा चाहिँ एउटा तपाईँ कुनै मान्छेलाई सामान्य चाहिँ कुनै राजनीतिक दलको कार्यकर्ताले केही गल्ती गर्यो भने त्यसलाई छुटाउन 1 मिनटमा चाहिँ यहाँ तमाम जनता रोडमा आउँछ किनभने पार्टीले भन्ने बित्तिकै अब सबै त हामी पार्टीका भक्त भइसकेका छौँ. हामीले पार्टीले चाहिँ नभन्जेल पार्टीले जे भने हामी आँखा चिम्लेर हिँड्ने मान्छे हो. अनि चाहिँ गोविन्द केसीको त पार्टी छैन नि त.
हजुर,
गोविन्द केसीलाई त हामीले स्वस्फूर्त रूपले चाहिँ बुझ्नु पर्यो. अनि चाहिँ यहाँ मिडिया तपाईँको चाहिँ पार्टीको चाहिँ छ होइन, मिडियामा पनि फलाना पार्टीको मिडिया, शिक्षकहरूका ग्रुप चाहिँ पार्टीका छन्, प्रोफेसरहरूका ग्रुपहरू पार्टीमा छन्, कर्मचारी चाहिँ पार्टीका छन् भनेपछि अनि चाहिँ उसका पछि कुरा लाग्ने.
वास्तवमा थ्याङ्क यू सो मच सर, थ्याङ्क यू सो मच, थ्याङ्क यू. हामी यो विषयमा कुराकानी गर्दैछौँ. दिनेश सर, उहाँले बडो महत्त्वपूर्ण कुरा गर्नुभयो
एकदमै.
डाक्टर गोविन्द केसीको माग सन्दर्भमा यहाँले के भन्नुहुन्छ सर? जनताले किन आएनन् जनता सडकमा? सबैको चासो यो छ. हेर्नु,
उहाँले भण्डारीजीले भन्नुभयो, वास्तवमा त्यो कुरा एकदम त्यो रियल कुरा हो कि वास्तवमा आज टायर बाल्ने बन्द हडताल गर्ने कुरा गरे भए सायद देशै त्यो भन्छ नि देशको महत्त्वपूर्ण जिम्मेवारी लिए प्रहरीहरू देश जतिखेर भनौँ न माओवादी इन्सर्जेन्सीमा थियो त्यतिखेर उहाँहरू चाहिँ डरैले भाग्नुभयो होइन. अनि तर भगौडा भनौँ न उहाँहरू छोडेर जानुभयो आफ्नो जिम्मेवारीबाट जतिखेर राष्ट्रलाई जिम्मेवारी उहाँहरूको चाहिँ बढी आवश्यक थियो. पछि ती मान्छेहरूले चाहिँ हामीले अधिकार पाउनुपर्छ, हाम्रो पुनर्वाली हुनुपर्छ भनेर बन्द गर्दाखेरि देशै बन्द हुन्छ. चिट चोर्न पाउनु पऱ्यो भनेर लोक के अरे शिक्षक सेवा आयोगमा चाहिँ टिचरहरूले हडताल गर्छन्, उनका माग सुनवाई हुन्छ. तर गोविन्द केसीले उहाँले अघि भनिसक्नुभयो मित्रले बहुत राम्रोसँग उहाँले अध्ययन गर्नुभएको रहेछ. यो 20-25 करोड जनसङ्ख्या भएको काठमाडौँ वरिपरिमा 7-8 मेडिकल कलेज हुने तर गाउँका दूर दराजमा चाहिँ मेडिकल कलेज नहुने र पैसाकै भरमा मात्रै उच्च शिक्षा लिन पाउने धेरै देशहरूमा चाहिँ गोविन्द केसीका मैले धेरै भनाइहरू सुनेको थिएँ र आफूले पनि अलिकति हामीले बुझेका छौँ कि धेरै देशहरूमा अलिकति जेहेन्दार विद्यार्थीहरूलाई पनि त्यो एउटा हायर एजुकेसन पढ्ने वातावरण बनाउन सरकारले चाहिँ धेरै कुराहरूलाई चाहिँ सब्सिडाइज गरेका हुन्छ कि. र गाउँ गाउँमा हाम्रो पहुँचै छैन. तपाईँको के अरे जुम्लामा कोही जेहेन्दार मान्छे निस्किँदैन र अथवा के अरे हाम्रो बझाङमा निस्किँदैन र तर खै त उनीहरूले पढ्न वातावरण पाएको उनीहरूलाई थाहै छैन. डक्टर पढ्नुपर्छ भन्ने कुरा पनि थाहा छैन. डक्टर छन् भन्ने होला, कसरी पढ्ने केही पनि थाहा छैन. र हामी औषधि उपचार गर्न जाँदाखेरि तपाईँको एउटा सदरमुकाममा मात्रै चाहिँ सबै हस्पिटलहरू छन् र हामीले त्यो औषधि उपचार गर्न पैसा नभएका मान्छेहरूले 4 गुणा बढी चाहिँ यातायातमा अरू व्यवस्थापनमा खर्च गर्नुपर्छ. र आज डाक्टर केसीले के भन्नुभएको छ भने 20-25 करोड जनसङ्ख्या भएको एरियामा मात्रै तपाईँहरू नआउनुहोस् कसौँ के अरे देशैभरि छरिनुहोस् जहाँ एउटा 80% मान्छेहरूले हाम्रो देशका मान्छेहरूले राम्रो मेडिकल सुविधा आधारभूत के अरे औषधि उपचार पनि पाएका छैनन् त्यो ठाउँमा गएर कमसेकम एउटा चाहिँ सरकारले आफ्नो जिम्मेवारी पुरा गरोस् भनेर भन्नुभएको छ. तर के गर्नुहुन्छ? अब धेरै राजनीतिक दलका आफ्नै मेडिकल कलेज छन्, उहाँका चाहिँ भित्रबाट धेरै नेताहरू लाग्नु भएको छ. अस्ति गोविन्द केसीले यहीँ आएर भन्नुभयो नि तपाईँको यो सुदूरपश्चिम मेडिकल कलेज यहाँ बन्न नदिने चाहिँ यहीका ठुला नेताहरू छन्, उहाँहरूले के अरे माफियाहरूसँग मिलेर अर्कै मेडिकल कलेज खोज्दै हुनुहुन्छ भनेर उहाँले भन्नुभयो. र काठमाडौँमा पनि शेरबहादुर देउबा के अरे पुष्पमलदार प्रचण्डलाई उहाँले भेटेर तपाईँहरू अब चाहिँ धनगढीमा गेटामा चाहिँ मेडिकल कलेज बनाउनुतिर लाग्नुहुन्छ कि म धनगढीमै गएर आमरण अनसन गरौँ भनेर उहाँले अस्ति जलसा होटलमा सार्वजनिक ठाउँ रूपमा भनेर जानुभयो. भनेपछि उहाँको दबाबले चाहिँ यो अहिले आज धनगढीमा जति पनि प्रगति भइरहेछ उहाँको दबाबले भइरहेछ. भनेपछि एउटा राजनेताहरू हाम्रा किन यसरी चाहिँ बुद्धको एउटा चाहिँ अनुहारमा छिरेर आज चाल स्वराज भए? किन यो सिस्टम पद्धति बिग्रियो? हामी एकदम आश्चर्यचकित भएको छौँ र धेरै दुःखी पनि छौँ. वास्तवमा गोविन्द केसी जस्ता मान्छे जो एउटा साक्षात एउटा भगवान्कै रूपमा चाहिँ
वास्तवमा वरदानै हो,
वरदानै हो र त्यो मान्छे आज 21 दिन मर्ने बेला भइसक्यो हेर्नुहोस् त. र कसैलाई चाहिँ दुखेको छैन भने हामी संवेदनाहीन भइसक्यौँ क्या. वास्तवमा एउटा जायज मागको पछाडि उहाँ अब मर्दै भए धेरैलाई आइसन्चो हुन्थ्यो. मलाई के लाग्दैछ भने उहाँलाई मार्छन् कि भन्ने पनि डर लागिरहेछ यसपालि. अनि यहाँ राम्रो काम गर्ने मान्छेको खैरियतै छैन. के गर्नुहुन्छ? बहुत दुःखद कुरा हो कि
यो राजनीतिक दलहरूप्रति पनि विचेषणा भनौँ या पब्लिकले बुझ्न सके कि सकेन. गोविन्द केसीको व्यक्तिगत स्वार्थ हो कि उहाँले के का लागि अनसन बस्नुभयो? आम पब्लिकले यो विषयमा कन्भिन्स हुन सक्नु भएन कि वास्तवमा उहाँहरूले बुझ्नु भएन कि जस्तो हामीलाई पनि लाग्यो. त्यो अर्थमा हेर्ने हो भने मिडियाले पनि त्यति धेरै कुट्याएन या भनौँ रियालिटी कुरा के हो. उहाँ कसका लागि अनसन हुँदै हुनुहुन्छ? 11-11 पटक बस्नु भएको छ, धेरै पटक सम्झौता भयो, 9-9 पटक हेर्नुहोस् तर कार्यान्वयन शून्य छ. यो हामीले हेऱ्यौँ पनि होइन. तपाईँलाई के लाग्छ सर, यो जुन जनताले बुझ्ने जुन शैली या भनौँ जनताको लेभलसम्म पुगाउन सक्यौँ सकेनौँ सर? हामी
जनताको लेभलमा पुगेका छैन, यही त समस्या छ. जनता चाहिँ तपाईँको सुदूरपश्चिममा विश्वविद्यालय हामीले भर्खरै एउटा चाहिँ बनायौँ, त्यो पनि राम्रो
जनता हुनुहुन्छ सर. उहाँको भोइस सुनौँ, त्यसपछि हामी अनि कुराकानी गरौँ. हेलो,
हेलो,
नमस्ते सर, स्वागत छ यहाँलाई तातो बसमा. शुभ नाम सर.
शुभ नाम
रमेशजी. डाक्टर गोविन्द केसीको विषयमा हामीसँग दिनेश राज भण्डारी हुनुहुन्छ, जो चाहिँ हिजो मात्रै विवेकशील साझा पार्टीमा प्रवेश पनि गर्नुभएको छ. उहाँहरू समायोजन हुनुभएको छ होइन?
हजुर, उहाँलाई पनि नमस्कार भने. अहिले आज 41 दिन भइसक्यो गोविन्द केसीको विषयमा. मैले अघि दिनेश्वरको पनि इन्टरभ्यू सुनिरहेको थिएँ है. अघि दिनेश्वरले भन्नुभएको जनताहरूको एउटा चाहिँ मेन्टालिटी के भइसक्यो, यी दलहरूले चाहिँ एउटा विकृति के फैलाइदिइसकेको छ जनताहरूमा भने केही नभइकन देखै नचल्ने कि. अघि दिनेश्वरले भन्नुभएको थियो के अरे, नास्ता चाहिँ नै खुवाइसक्यो तिमीहरूले कहाँ विकास गर्यो भने जस्तै कि. उहाँले बडो मार्मिक कुरा गर्नुभएको छ. जनताको एउटा यस्तो मेन्टालिटी चाहिँ बनाएको छ कि राजनीतिक दलहरूले गर्दा निशुल्क भन्ने कुरो केही छैन, स्वस्फूर्त भन्ने कुरो केही पनि छैन कि यहाँ. त्यसो भए जस्तो अब अहिले पनि केही किसिमको केही हुन्थ्यो भने जनता हर्रै आउँथे. अघि भन्दै हुनुहुन्थ्यो एक दुईवटा पालबाट चाहिँ चार्ल्स स्वराज जाने, अरू अर्को पालबाट चाहिँ गौतम बुद्ध जाने. यो चाहिँ यस्तो किसिमको उहाँले बडो एकदमै सान्दर्भिक कुरा गर्दै हुनुहुन्थ्यो. त्यसो भावनाले अब अहिले एउटा किसिमको जागरुकता, एउटा किसिमको चाहिँ जनतामा जुन हुनुपर्ने चेतना, जुन परिवर्तन हो त्यो चाहिँ नभए स्थिति छ. बडो विडम्बना भन्नुपर्छ यो देशको नागरिक हो भन्दाखेरि. अनि त्यो भावनाले अब गोविन्द केसी आज एउटा यो जोगी एउटा चाहिँ यो मेडिकल माफियाहरूका विरुद्धमा चाहिँ गरिब जनताहरूका लागि जुन किसिमको एउटा चाहिँ जीवन मरणको आज दोसाधमा हुनुहुन्छ, राज्यले पुरै व्यवस्था गरे अवस्था छ. यस्तो अवस्थामा चाहिँ अब जनताहरू जागरुक हुनुपर्ने हो अब के भन्ने.
वास्तवमा यो जनताले पनि बोली खोल्न नसके अवस्था छ. रमेश विष्टजी थ्याङ्क यू सो मच हामीलाई कल गर्नुभयो. उहाँले पनि त्यही कुरा गर्नुभयो, जनतासम्म चाहिँ यो कुरा पुग्न सकेको छैन, जनताले बुझ्न सकेको
के गर्ने. विवेकशील जनताहरू जति पनि छन् नि उहाँहरूको सबैको भावना त्यो छ गोविन्द केसीप्रति. तर हामीसँग त्यो जबरजस्त चाहिँ टायर बालिदिइहाल्ने भावना पनि छैन, त्यस्ता खालका एउटा फौज पनि छैन. गोविन्द केसीलाई चाहिँ समर्थन गर्ने एउटा मर्यादित मान्छेहरू छन् र मर्यादित कुरा सरकारले सुन्दैन. बडा विडम्बना छ. माथेमा आयोग माथेमाजीले चाहिँ एउटा भन्नुभएको थियो कि उहाँले एउटा विभिन्न स्टडी गरेर चाहिँ ल्याउँदाखेरि एउटा उहाँको चाहिँ उसमा यो एडिबी र अस्ट्रेलियन एडले एउटा स्टडी गरेको कुरा उहाँले सेयर गर्नुभएको थियो. त्यसमा के इनोभेटिभ नेस इन हायर स्टडी भन्ने एउटा चाहिँ रिपोर्टमा कसरी गर्न सकिन्छ भने नेपालमा जति पनि शिक्षण संस्थाहरू छन्, मेडिकल इन्स्टिट्युसनहरू छन्, त्यसमा जम्मै पोलिटिकलाइज भयो. त्यो भावनाले हाम्रो गुणस्तर चाहिँ हुन सकेन भन्ने खालको एउटा रिपोर्ट चाहिँ उहाँले प्रस्तुत गर्नुभएको थियो. भनेपछि अब यो शिक्षामा, स्वास्थ्यमा राजनीति गर्ने, त्यहाँ पनि फलानु पार्टीको भन्ने, बिरामी पनि कुनै पार्टीको हुन्छ र एउटा विद्यार्थी पनि कुनै पार्टीको हुन्छ र विद्यार्थीलाई त पढ्ने वातावरण दिनु पऱ्यो. जो जेहेन्दार मान्छे हो उसलाई हामीले इन्भाइरोमेन्ट बनाउनु पऱ्यो. भनेपछि यो पेसागत सङ्गठन बनाएर चाहिँ एकछिन के अरे क्षणिक राजनीतिक स्वार्थपूर्ति गर्नको लागि आज देशलाई जुन बर्बादीको अवस्थामा पुर्याए र हिजोका दिनमा बुद्धका रूपमा प्रस्तुत भएका नेताहरू भावनासहित म भन्दैन शेरबहादुर जेवाजीको जिब्रोमा करेन्ट लायो, प्रचण्ड चाहिँ एउटा राम्रो हेडमास्टर भएको मान्छे 12-15 वर्ष देशलाई रूपान्तरण गर्न सकिन्छ कि भनेर सायद लाग्नु भयो होला होइन. यस्ता धेरै मान्छेहरू छन् केपी ओली लगायत, म उहाँहरूलाई सम्मान गर्न चाहन्छु. तर उहाँहरूले जानी नजानी यो देशको सिस्टम यस्तो बनाइदिनु भयो कि मैले अघि भने जस्तै एउटा छिर्दाखेरि गौतम बुद्ध भनेर छिरे तर उताबाट निस्किँदाखेरि स्वराजको चाहिँ प्रतिनिधित्व गरे. भनेपछि यो एउटा विकराल अवस्था, दुर्भाग्यपूर्ण अवस्था. हामी जस्तो स्रोत साधन भएको देश चाहिँ यो अवस्थामा पुग्नु भनेको एउटा बडा आश्चर्यजनक हो. र हाम्रो यहाँ धमाधम उद्योग धन्दा बन्द भइरहेछन् कसैलाई मतलब छैन. म डाक्टर हेमराज पन्तले मलाई बेला बेला भन्नुहुन्थ्यो दिनेश यहाँ त खतम छ उद्योगको अवस्था. मैले कटेज इन्डस्ट्रीमा पिएचडी गरेको हो, मैले 28 उद्योगको अध्ययन गरेको थिएँ, त्यो उद्योग एउटा पनि छैन आज भन्नुहुन्थ्यो कि. भनेपछि यो हेर्नुहोस् त हामीले त 28 28,000 उद्योग बनाउन सक्नु पर्थ्यो नि. तर यो सबै वातावरण केले बिगाड्यो भने पोलिटिकल सिस्टमले. कोही मान्छे व्यापार गर्छ हात्तेरिका चन्दा माग्ने मात्रै मान्छे आउँछन् राजनीतिक दलका, कसैको के जिल्ला स्तरीय भेला भन्छ त्यही पार्टीको फेरि राष्ट्रिय स्तरीय भन्छ, के बेला वडा स्तरीय भन्छ. त्यो अब अहिले मेरो होटेलमा म तपाईँलाई देखाउन सक्छु कमसेकम 50-60 पत्रको चाङ होला चन्दा माग्ने. अनि उहाँहरू सबै रुष्ट भएर कसरी व्यापार गर्नु.
एक मिनट बाँकी छ दिनेश सर, यहाँले छोटोमा जवाब दिइदिनु होला. यदि गोविन्द केसीले जनताको पक्षमा बोलिरहँदा, डाक्टर गोविन्द केसी मृत्युको मुखमा हुनुहुन्छ या भनौँ यो सयमा बसिरहँदा, धेरै उहाँको जीवनमा कठिनाइहरू धेरै पटक उहाँले अनसन बस्नुभयो, उहाँको माग सुनवाई भयो भने आम जनताले के प्राप्त गर्छन्, के फाइदा हुन्छ जनतालाई प्लिज.
अब एउटा त स्वास्थ्य उपचार चाहिँ उहाँले जुन 80% मान्छेहरू देशका एउटा आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित छन् भनेर एउटा अभियान सुरु गर्नुभएको छ. मलाई लाग्छ उहाँको चाहिँ आन्दोलन सफल भयो भने ती 80% दूरदराजका मान्छेहरूले एउटा प्राथमिक स्वास्थ्य उपचारबाट वञ्चित भएर मर्नुपर्ने अवस्था छ सिटामोल नपाएर, त्यो एउटा चाहिँ अवस्था को चाहिँ अन्त्य हुन्छ भन्ने एउटा लाग्छ. र एउटा अर्को जेहेन्दार एउटा राम्रा विद्यार्थीहरू जो के अरे भनौँ न डक्टरी पेसामा लाएर अघि भन्नुभयो नि उहाँले धेरै नाम चलेको अस्पतालमा एकजना भण्डारीजीले अघि फोन गर्नुभएको थियो र त्यहाँ चाहिँ के अरे कैँचीभित्र हालिदिएको अपरेसन गर्दाखेरि त्यस्ता घटनाहरू हामीले सुन्छौँ। त्यो खालि पैसाकै बलमा डाक्टर बनाउनु खोजेर भएका हो जस्तो मलाई लाग्छ। नक्कली डक्टरहरू खडे डक्टर भन्नुभएको थियो अनि कसै जेहेन्दार मान्छेहरूले चाहिँ पढ्न पायो भने भोलि एउटा राम्रो एउटा गुणस्तरीय चाहिँ के अरे उहाँहरूले सेवा प्रदान गर्न सक्नुहुन्छ। एउटा गरिबको छोरो डाक्टर हुन्छ, एउटा भनौँ न समानुपातिक सन्तुलित चाहिँ विकास हुन्छ यो मेडिकल सेक्टरमा, र माफियाहरूले अकुत सम्पत्ति चाहिँ जम्मा गरेर भोलि आफ्ना छोराहरूलाई के अरे अमेरिका अस्ट्रेलियातिर चाहिँ एनआरएन भन्ने चलन छ, आजभोलि त एनआरएन बनाएर चाहिँ राख्नुहुन्न, ती मान्छे पनि देशमै बस्छन् भन्ने मलाई लाग्छ।
थ्याङ्क यू सो मच, बडो महत्त्वपूर्ण समय दिनुभयो, यहाँलाई कुनै पनि बधाई छ। यहाँ जुन विवेकशील साझा पार्टीमा हुनुहुन्छ यहाँको सङ्गठन राम्रो होस्, अब आउने प्रदेश र केन्द्रको चुनावमा राम्रो यहाँहरूको उपस्थिति होस्, जनताले विश्वास गरौँ। थ्याङ्क यू सो मच दिनेश,
धन्यवाद नवराजी,
थ्याङ्क यू सो मच। आदरणीय श्रोता महानुभावहरू, आजको यो विशेष कुराकानीमा हामीसँग हुनुहुन्थ्यो यो आजको तातो बहसमा कैलाली उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष, समाजसेवी, बुद्धिजीवी, व्यापारी र पछिल्लो समय विवेकशील साझा पार्टी प्रदेश नम्बर सातका एकजना प्रभावशाली नेता दिनेश राज भण्डारी हुनुहुन्थ्यो। उहाँसँग मैले साझा विवेकशील पार्टीका अवधारणा, उहाँहरूले लिएको एजेन्डा र डाक्टर गोविन्द केसीका मागका सन्दर्भमा रहेर कुराकानी गरेँ। सुनिर्भ आभार व्यक्त गर्छु। प्राविधिक रूपमा सहयोग गर्ने आरडी राणालाई आभार व्यक्त गर्दै आजलाई म पनि बिदा माग्छु। अवस्था, नमस्कार।